समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। सर्वप्रथम त आज पर्न गएको सोनाम लोसार मनाउने सम्पूर्ण महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। सांस्कृतिक विविधता बीच राष्ट्रिय सद्भाव र एकताको प्रवर्धनमा हाम्रा चाडपर्वले महत्वपूर्ण योगदान पुर्याउन सकुन् हाम्रो पनि यही शुभेच्छा छ। आदरणीय श्रोताहरू, अन्तत आउँदो स्थानीय तहको निर्वाचन संविधानले परिकल्पना गरे बमोजिम एकै चरणमा सम्पन्न गर्ने सरकार र निर्वाचन आयोग बीचको समझदारी स्वागत योग्य छ। लोकतान्त्रिक व्यवस्थामा अध्यावधिक चुनाव एउटा अनिवार्य शर्त पनि हो, तर विगतमा केही विषम परिस्थितिका कारण स्थानीय तहको चुनाव फरक फरक चरणमा गर्नु परे पनि अब यसपटकदेखि त्यसलाई समायोजन गरिनुलाई व्यावहारिक कदम मान्न सकिन्छ। अबको मन्त्री परिषद बैठकबाट चुनावको मिति तोक्ने कार्य सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ। नेपालमा निर्वाचनको विगत र आसन्न निर्वाचनका चुनौती र जटिलताका विषयमा कुराकानी गर्न आजको अन्तर्सम्वादमा हामी पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठसँग कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार सूर्य सर, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। हजुर नमस्कार। अब यो विभिन्न प्रतिकूलताका बावजुद केही राजनीतिक केही कोविडसँग सम्बन्धित विषयले गर्दाखेरि धेरै कार्यसूचीहरू अगाडि पछाडि फेरबदल भइरहेका थिए, तर लोकतन्त्रमा अध्यावधिक चुनाव आवश्यक छ भन्ने मान्यतालाई आत्मसात गर्दै अन्तत हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीको आह्वानमा भएको बैठकमा जुन प्रकारको एउटा समझदारीको संकेत हामीले पाएका छौं, अब ढुक्क हुन सकिने स्थिति आयो भने त अब चुनाव चाहिँ एकै चरणमा स्थानीय तहको चुनाव निश्चित मितिमै हुन्छ भनेर ढुक्क हुने
निकाय अहिलेको हाम्रो संविधानले संवैधानिक व्यवस्थामा एउटा संघात्मक स्वरूपको अत्यन्त महत्वपूर्ण अङ्ग हो स्थानीय निकायहरू, र त्यसबाट यो विगत तीन चार वर्षको अवधिमा हामीले हेर्दाखेरि गाउँघरमा धेरै उज्यालो, धेरै सम्पन्नता र धेरै नै कामहरू भएको पनि देखिन्छ। त्यसको खराब पक्षहरू पनि होला, तर मूलभूत रूपमा अहिले धेरै गाउँहरूलाई हेर्दाखेरि हामीले झनै झनै विकसित मुलुकको दाँजोमा देखिन्छ है टिभीबाट चाहिँ। सबै गाउँघरमा हामी आफै पनि घुम्न सकेको छैनौँ, हामी यहीँबाट मात्रै खालि अन्दाज गर्छौँ धेरै कुराहरू। त त्यो हेर्दाखेरि विकासको रूपरेखामा स्थानीय निकायहरूको अत्यन्त ठुलो योगदान रहेछ, र जनपरिचालन गर्ने जनसहभागिता परिचालन गर्ने कुरामा पनि उहाँहरूको ठुलो योगदान छ। त अघि मैले भने यो संघात्मक स्वरूपको एउटा अत्यन्त महत्वपूर्ण अङ्गको रूपमा गाउँपालिका र नगरपालिकालाई लिएको छ स्थानीय निकाय भन्नाले। अब यसमा अब स्थानीय निकाय भन्नाले केसम्मलाई उहाँहरूले लिनुभयो, प्रदेशलाई पनि हो भनेदेखि फेरि अर्कै कुरा भयो है। तर स्थानीय निकाय भन्नाले गाउँपालिका नगरपालिका मात्रै हो भने जुन अहिले निर्वाचन घोषणा गरिएको छ त त्यो गर्न सक्नु सम्भव भएसम्म गर्न सक्नु राम्रो राम्रै कुरा हो। यो म त्यति नराम्रो भन्दिनँ, स्वागत योग्य नै हो, तर यसमा अब तपाईँको चाहिँ नि ठुलो संख्यामा एउटा चाहिँ मुलुकभर नै एकैचोटि परिचालन गर्नुपर्ने हुन्छ, एकैचोटि घडीको सुई अनुसार परिचालन गर्नुपर्ने हुन्छ। त्यसमा जनता पनि परिचालित हुन्छन्, तपाईँको हाम्रो चाहिँ नि कर्मचारी जनशक्ति पनि परिचालित हुन्छन्, र त्यस्तै गरेर तपाईँको हाम्रो चाहिँ यो सुरक्षा निकायहरू पनि परिचालित हुन्छ। त त्यो त्यो स्थितिमा एक किसिमको त्यो दिन भन्दा झन्डै झन् अलिकति अगाडिदेखि नै झन्डै झन्डै शून्य प्राय अरू कामहरू शून्य प्राय नै हुन्छ। त्यसैले यो सानो काम चाहिँ छैन, अत्यन्त ठुलो छ, र मेरो विचारमा चाहिँ सरकारले यसमा बराबर हस्तक्षेप गरेर जुन अलिकति अन्योल अस्थिरता र आखिर त एउटा निरूपणमा त आयो नि त होइन, यो आउनु चाहिँ अलिकति अगाडि आइदिएको भए सुन्दा सुगन्ध हुन्थ्यो, राम्रो हुन्थ्यो। र मलाई के लाग्छ भन्नुहुन्छ भने जुन एउटा हाम्रो संवैधानिक कार्यविधि र व्यवस्थाहरू छ त्यसमा नेतृत्व वर्ग नै को चाहिँ ज्यादै चाहिँ तपाईँको समर्पण चाहिन्छ। त्यो समर्पणको अभावमा नेतृत्व वर्गहरू र आफ्नो राजनैतिक दलहरू मा यसमा समर्पण भाव देखेर लोकतन्त्रको चाहिँ मूल्य मान्यता त्यसका आधारशिलाहरूमा समर्पणको भाव देखेन भने यसलाई सस्टेन गर्नलाई यसलाई चलाउनलाई यो मियो चलाउनलाई अत्यन्त गाह्रो छ।
हजुर, जस्तो हामीले भन्यौँ होइन, जस्तो विगतमा चाहिँ झण्डै झण्डै दुई दशक अवधिसम्म स्थानीय तहको निर्वाचन हुन सकेको थिएन, कर्मचारी प्रशासनले नै यो चलाइरहेका थिए, तर अब नयाँ संविधान जारी भएसँगै जसरी चरणबद्ध रूपमा गर्नु पर्यो त्यतिखेर स्थिति त्यति सहज थिएन, तर अहिले आएर नेपालमा पनि अब राजनैतिक अभ्यासमा हामी यति धेरै अभ्यस्त भइसक्यौं कि चुनाव गर्ने कुरा त्यति जटिल कुरा त होइन, यद्यपि यसका व्यवस्थापकीय पक्षहरू जुन यहाँले पनि संकेत गर्नुभएको छ कि हामीका हाम्रा सम्भाव्य चुनौतीहरू शान्ति सुरक्षाको चुनौती बढ़ी होला, साधन स्रोतको होला, कर्मचारी परिचालनका विषयहरूमा अलिकति जटिलता होला, कहाँ कहाँ चाहिँ चुनौतीहरू देखिन्छन् यसरी एकै चरणमा गर्दाखेरि?
खास गरी हाम्रो एउटा एकैचोटि गर्दाखेरि तपाईँको चाहिँ कर्मचारीको मोबिलिटी आखिरमा जहाँ खर्चको कुरा अहिले यो हाम्रो उत्तर निकालिरहेको छ त्यो खर्चको कुरामा पनि त्यति ठुलो अन्तर त हुँदैन, झन् अलिक किफायत नै हुनसक्छ राम्रोसँग गर्यो भने, तर मेरो विचारमा जटिलता चाहिँ नि यो कर्मचारीहरूको खटन पटन नै हो र सुरक्षाको काम, अर्को तपाईँको चाहिँ मतपत्रहरू छपाई गर्ने समयभित्र त्यो सबै सिद्धिनै पर्छ किनभने त्यहाँ सीमित हाम्रो चाहिँ ऊ छ, मतपत्र पनि अब विभिन्न थरीको चाहियो होइन, तपाईँको चाहिँ अध्यक्ष उपाध्यक्ष सदस्यहरू यो सबै छार्ने विभिन्न तहको निमित्त फरक फरक होला, त त्यो त्यसले गर्दाखेरि मलाई के लाग्छ भने अलिकति जटिलता त छ यसमा, कम्फोर्टेबली हुनु दिएको भएदेखि राम्रो हुन्थ्यो, जुन सुरुमा निर्वाचन आयोगले सुझाव दिएको थियो आखिर गर्ने नै हो भनेदेखि कम्फोर्टेबली गर्नु दिएको भए राम्रो हुन्थ्यो, किनभने यसमा चाहिँ यसमा अभ्यास राजनैतिक दलहरूलाई नै साह्रो गाह्रो हुन्छ,
एकैचोटि
कार्यकर्ता पनि त्यही अनुसार चाहियो, खटन पटनमा एकैचोटि गर्नु पर्यो होइन, किनभने मेरुदण्ड त राजनैतिक दलै हो नि, यसको फाइटर्सहरू त परस्परको चाहिँ तपाईँको चाहिँ प्रतिस्पर्धा गर्ने शक्ति र जिम्मेदारी लिने शक्ति पनि राजनैतिक दल नै हो, त सबभन्दा गाह्रो त मेरो विचारमा राजनैतिक दलहरूलाई नै पर्छ,
दलभित्र
उम्मेदवारी दिनु पर्यो, तपाईँको उम्मेद्वार छान्नु पर्यो, उम्मेद्वार पनि विभिन्न क्लस्टरबाट छान्नुपर्ने हुन्छ होइन, कतिवटा क्लस्टरबाट पहिला त पहिलाको चुनावमा हामीले उम्मेद्वारै नपाएको अवस्थाहरू पनि छ, तपाईँको चाहिँ नि त्यो गर्दाखेरि सबभन्दा सङ्कटको स्थिति एकैचोटि गर्दा निकै साह्रो गाह्रो अप्ठ्यारो पर्ने चाहिँ राजनैतिक दलहरूलाई नै हो, त्यसमाथि नि भर्खर संगठन गर्दै गरेको
राजनैतिक दललाई
निकै नै अप्ठ्यारो पर्छ, त्यसपछि यता सरकारी पक्षमा चाहिँ तपाईँको चाहिँ साधन स्रोत पनि एकैचोटि खनाउनै पर्यो होइन, एकैचोटि तपाईँको चाहिँ नि हरेक कुराहरू साधन स्रोत ऊहरू एकैचोटि ल्याउनै पर्यो पुर्याउनै पर्यो, अर्को चाहिँ नि तपाईँको चाहिँ नि कर्मचारीहरूको व्यवस्था पनि त्यो एकैचोटि गर्नु पर्यो, सुरक्षाको निकायहरूलाई पनि त्यस्तै भार चाहिँ ठुलो पर्छ एकैचोटि
गर्दाखेरि,
त्यसको चाहिँ प्रतिक्रिया त्यसको चाहिँ ऊ चाहिँ अलिकति सुरक्षामा शान्ति सुरक्षामा पर्न सक्छ कि भन्ने एउटा डर हो, तर एकैचोटि आम निर्वाचन त हामीले एकैचोटि गरिराखेकै हो नि,
अब
आम निर्वाचनमा चाहिँ के हुन्छ भने सरजी तपाईँको मतदाताहरूलाई ओसार्ने ल्याउने ऊ गर्ने जिम्मेदारी त्यहाँ उनीहरूको थोरै कार्यकर्ताहरूले मात्रै लिएको हुन्छ क्या, ऊ त केन्द्रमा जाने प्रतिनिधि त हो, अब यसमा चाहिँ तपाईँको चाहिँ नि पूर्ण सम्पूर्ण स्थानीय समाज नै किनभने अहिले त अधिकार सम्पन्न पनि भएको हुनाले एउटा प्रतिस्पर्धाको दायरामा आउँछ र तिनै टसल हुने तिनै चाहिँ नि धेरै मान्छेहरू चाहिँ नि ओसार्ने मतदानमा चाहिँ नि यता र उता हुने डर र मेरो अनुभवमा केन्द्रीय चुनावमा भन्दा तपाईँको चाहिँ स्थानीय निकायमा चाहिँ सुरक्षाको बढी च्यालेन्ज भएको पाएको छु मैले, मेरो अनुभवमा मैले दुईपल्ट त स्थानीय निकायकै चुनाव गराएको थिएँ प्रमुख आयुक्त
हजुर. जस्तो अब खर्चको कुरा गर्दा होइन हामी मितव्ययिताको त कुरा गर्छौं तर एउटै चुनावको लागि अहिले पनि हिजो सम्मान्य प्रधानमन्त्रीज्यूसँगको भेटघाटमा अनुमानित रूपमा 12 अर्ब रूपियाँसम्म हाम्रो चाहिँ खर्च हुन सक्ने भनेर प्रारम्भिक आँकडाहरू चाहिँ प्रस्तुत गरिएको छ. अर्कोतिर उम्मेद्वारहरूले गर्ने खर्च पनि महँगो हुँदै गयो भन्ने छ होइन. त्यसकारण अब यो समग्र प्रक्रियालाई पनि आर्थिक रूपमा मितव्ययी र पारदर्शी बनाउनका लागि समयानुकूल होइन यसका नियम यसको परिधिलाई चाहिँ पुनरावलोकन गर्ने कसले कति खर्च गर्न पाउने यो आर्थिक पाटोलाई चाहिँ कसरी विश्लेषण गर्न सकिएला.
यो आर्थिक पाटोमा हेर्नुहोस् मुख्य चाहिँ मितव्ययिताको सिद्धान्तभित्र चाहिँ आयोग नै स्वयं बस्नुपर्छ र कर्मचारीहरूको जुन अब ट्राभल एलाउन्सहरू यिनीहरू पहिलाभन्दा धेरै बढेको छ र यसको मसलन्द खर्चहरू हुन्छ तपाईँको बुथहरूको होइन त्यो मसलन्द खर्चहरू पनि पहिलाभन्दा बढेकै होला त सामग्रीहरू झिकाउने कुरामा पनि केही बढेकै होला. पहिले नै कति खर्च भयो त्यसको यकिन चाहिँ मलाई त थाहा छैन तर मलाई लाग्छ 12 अरब भनेको जुन मागेको छ अहिले आयोगले त्यो क्यालकुलेसन गरेरै मागेको होला उनीहरूले तर त्यो त्यो ठुलै राशि हो स्थानीय निकायको चुनावको निमित्त ठुलै राशि हो. त्यसको रिटर्न चाहिँ नि उनीहरूले यही अघि मैले भनेअनुसार स्थानीय विकासको क्रममा जनतालाई सुख सुविधा दिएर गर्नुपर्ने हुन्छ.
अब अर्कोतर्फ प्रश्न एउटा के पनि आएको छ भने अब निर्वाचन हुनु अध्यावधिक निर्वाचन हुनु एउटा लोकतन्त्रको विशेषता नै हो त्यो आफ्नो ठाउँमा छँदैछ तर जब गाउँ गाउँमा घर घरमा सिंहदरबार पुर्याउने भन्ने एउटा एउटा अनौपचारिक टर्म जुन चाहिँ हामी प्रयोग गर्छौं त्यसले चाहिँ विकृतिहरू पनि धेरै ल्याएको छ. जुन प्रकारले अधिकारहरू चाहिँ स्थानीय तहमा प्रत्यायोजन गरिएको छ त्यसले व्यक्तिगत मुनाफा व्यक्तिगत फाइदातर्फ चाहिँ जनप्रतिनिधिहरू बढी उद्यत भए र तथ्याङ्कहरू हेर्दाखेरि पनि भ्रष्टाचार चाहिँ स्थानीय तहमा निकै बढी भ्रष्टाचारको चाहिँ अङ्क बढेको जुन प्रक्षेपणहरू आइरहेको छ त्यो एउटा चाहिँ चिन्ताजनक विषय हो. अब यसलाई सुधार्ने भनेको मतदाताहरूले हो सही किसिमका मान्छेहरू छान्नको लागि चाहिँ स्थानीय तहमा कहिलेकाहीँ राजनीतिक दलभन्दा पनि व्यक्ति हेरेर मत हाल्ने चाहिँ एउटा परम्परा पनि छ नि नेपालमा होइन. यसलाई कसरी चाहिँ सुधार गर्दै लिएर जान सकिएला त.
हेर्नुहोस् न पहिला चाहिँ तपाईँको झनै यो स्थानीय निकायमा 34-35 हजार चाहिँ तपाईँको जनप्रतिनिधिहरू इन्भल्भ हुनुहुन्छ होइन. उम्मेद्वार पनि तपाईँको चाहिँ डेढ लाख जतिले चाहिँ दिएको हो पहिलाको स्थानीय निकायको उम्मेदवारी त त्यो 1.5 लाख मध्येबाट 34-35 हजार उनीहरू चुनिन्छ त त्यो चुनिँदाखेरि निश्चित रूपले उनीहरूको पनि केही खर्च हुन्छ अहिले किनभने त्यो कन्स्टिट्युएन्सी जुन छ उसको स्थानीय निकायको साइज र आकार पनि ठुलो गरेको छौँ जनसङ्ख्या पनि ठुलो छ होइन. झनै यो एउटा सानो जिल्ला जस्तै त्यो उसमा छ र यसको ओभरहेड कस्ट जुन छ त्यो पनि अत्याधिक रूपले चाहिँ बढेको छ. ज्यादा अब त्यो एक किसिमको पार्लियामेन्ट जस्तै नै उनीहरूले चाहिँ रन गरिरहेको छ तपाईँको यो तपाईँको चाहिँ नि विधायिका कार्यकारी र उसको जुडिसियरीको त त्यो गर्दाखेरि अलिकति खर्च चाहिँ स्वाभाविक रूपले बढेको छ हाम्रो स्थानीय निकायमा. तर त्यसको अनुकूल अघि मैले भनेअनुसार तर विकासको क्रम र जनताले राहत पनि प्रशस्त मात्रामा पाएको छ. जुडिसियरीकोतिरको पनि प्रशस्त मात्रामा पाएको छ र तपाईँको विकासको काम पनि धेरै मात्रामा भएको छ धेरै नै भएको छ. र अहिले यो जुन महामारी आयो कोभिडको त्यसलाई छेकबार गर्ने एउटा ठुलो अङ्गको रूपमा स्थानीय निकायले काम गरेको मैले त त्यसको तुलनामा केन्द्रीय सरकार र केन्द्रीय निकाय र केन्द्रीय नेतृत्व गर्न चाहिँ धेरै निष्क्रिय जस्तो लाग्छ मलाई. हामीले बाहिरबाट हेर्दाखेरि उहाँहरूले नै गरेको हो उहाँहरूले नै नेतृत्व प्रदान गरेर सायद त्यो सक्रियता आएको पनि होला तर त्यो हेर्दाखेरि मलाई त्यस्तो लाग्छ धेरै सक्रिय छ. र यो सक्रियता तपाईँको सिंहदरबारदेखि जस्तो यहाँले भन्नुभयो त्यो अधिकार चाहिँ उहाँ गाउँमा गयो भन्ने कुरा त्यो सत्य हो गएको छ. हामी यहाँ नकारात्मक दृष्टिकोणले हेर्छौँ गएकै छैन केही पनि भएको छैन केही पनि गरेको छैन भन्ने चाहिँ मान्छेहरू हुँदै छैन तर त्यो होइन त्यो सकारात्मक दृष्टिकोण पनि राख्नुपर्छ र त्यो काम गरेको छ गएर फिल्डमा हेरेर अनि कमेन्ट गरिदिनुपर्छ मेरो विचारमा सञ्चार माध्यमहरूले. उनीहरू सञ्चार माध्यमको पनि पहुँच अत्यन्त नजिकै छ. म कति देख्छु प्रधान त्यो मेयरहरूलाई, डेपुटी मेयरहरूलाई, गाउँपालिकाको अध्यक्षहरूलाई, वडा अध्यक्षहरूलाई तपाईँको चाहिँ अहिले सञ्चार माध्यम पनि तलसम्म पुगेको छ ग्रासरुटसम्म, र उहाँहरूको लिइराखेको पनि मैले पाएको छु. त त्यसबारे पनि देखिन्छ कि उनीहरू कति क्रियाशील छ, कति सक्रिय छ, कति काम गरिरहेछ.
किन
यो नकारात्मक दृष्टि त्यसमा अब केही व्यक्तिहरू तपाईँको यो उसमा इन्भल्भ भयो होला. तपाईँको 34-35 हजार मान्छेमा 10 जना भयो, 20 जना भयो. हाम्रो प्रचलन के छ भने एउटा घटना एक ठाउँमा भएकोलाई तपाईँको जेनरलाइज गरिदिनेछ सञ्चार माध्यमले पनि, होइन? जनरलाइज गरिदिँदाखेरि तपाईँको
सबैतिर नै त्यस्तै स्थिति हो कि भन्ने एउटा भान पनि पर्न सक्छ,
जनमानसमा पर्छ. त्यो चाहिँ मेरो विचारमा गर्नुहुन्न. कुनै पनि घटनालाई जनरलाइज गरेर चाहिँ नै प्रचार प्रसार गरिदिँदाखेरि कुनै पनि व्यवस्था टिक्दैन. जो प्रधानमन्त्री भयो नि टिक्दैन. भन्नुहोस् न, अहिलेको प्रधानमन्त्रीलाई पनि त्यत्तिकै विरोध छ, यसलाई ल्याउनुलाई पनि त्यत्तिकै सपोर्ट थियो, जानेलाई पनि त्यत्तिकै विरोध थियो, होइन? अहिले आउनेलाई पनि त्यत्तिकै विरोध छ. भनेपछि धेरै जसो यो पत्र पत्रिका र सञ्चार माध्यमहरूले इस्युलाई चाहिँ नि जनरलाइज गरिदिने र नकारात्मक दृष्टिकोणले नै प्रस्तुत भइदिने दिने, त्यो चाहिँ राष्ट्रको निमित्त त्यति यो र यसको चाहिँ लोकतान्त्रिक एउटा व्यवस्थाको जुन अधिकार छ नि सूचित हुने, त्यो अधिकारको अझ प्रभावकारिता त्यसबाट हुँदैन कि भन्ने मलाई चाहिँ लाग्छ. र जहाँसम्म स्थानीय निकायको निर्वाचन कुरो, यो चाहिँ अहिले सकारात्मक स्टेपतिर गएको छ र एकैचोटि गर्नेमा चाहिँ मेरो दृष्टिकोण के भने भरिसक्के चाहिँ नि सरकारले निर्वाचन आयोगकै आधारलाई, आयोग एउटा संवैधानिक अङ्ग हो जस्तो क्याबिनेटको, तपाईँको चाहिँ नि जुडिसियरीको, न्यायपालिकाको, विधायकको चाहिँ अधिकारहरू हुन्छ नि, उसलाई पनि संविधान चाहिँ दिएको अधिकार, संवैधानिक अधिकार प्रदत्त निकाय हो त्यो पनि, र त्यो 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 त्यसको चाहिँ नि हक अधिकारहरू बराबर छ. त्यहाँ हस्तक्षेप हुँदाखेरि यो तपाईँको के हुँदो रहेछ भने चुनाव लड्ने अङ्ग हो राजनैतिक दलहरू नै, होइन? राजनैतिक नेताहरू नै अब यसको मिति तोक्ने पनि उहाँहरू, तपाईँको चाहिँ यो दिनमा गर्नुपर्छ भन्ने पनि उहाँहरू, कर्मचारी कटाइदिने पनि उहाँहरू, अर्थ पैसाहरू पठाउने पनि उहाँहरू, सबै हुँदाखेरि त अलिकति त्यो निकायमा चाहिँ नि बढी हस्तक्षेप हाम्रो देशमा भइरहेछ कि जस्तो लाग्छ. त्यो हटाउनुलाई दुई चारवटा कुरा चाहिँ नि तपाईँको चाहिँ सरकारले मनन गर्नुपर्छ. मेरो विचारमा यो मिति तोक्ने चाहिँ यसले गर्दा पहिला पनि बबन्डार खडा भएको हो, अहिले पनि यत्रो बबन्डर खडा भएर एउटा क्रिटिकल टाइममा चाहिँ गएर फेरि चुनाव गर्नुपर्ने अवस्था आयो. यो मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै छोड दिनुपर्छ, किनभने उसको सीमा छ क्या. त्यहाँ पनि
संवैधानिक दायराभित्र रहेर संविधानले जुन परिकल्पना गरेको छ अध्यावधिक निर्वाचन निश्चित समयभित्र भन्ने
सरकारलाई
जानकारी दियोस्, त्यो स्वायत्तता चाहिँ निर्वाचन आयोगले पाउनुपर्छ भन्ने यहाँको मान्यता
भन्ने एक छ मेरो.
हजुर,
तपाईँको यो थ्रेस होल्डको अब यहाँ मतपत्रको कुरा आउँछ. राजनैतिक दल जति धेरै भयो त्यति त्यो मतपत्र छापाउनलाई गाह्रो हुन्छ र जनताले त्यो कसलाई मत दिने भनेर ठम्याउनु पनि गाह्रो हुन्छ.
धेरै लामो चाहिँ सूची तयार हुन्छ, धेरै चुनाव चिन्हहरू हुन्छ
तयार हुन्छ. त्यसैले यो थ्रेसहोल्डको जुन कुरा छ त्यसमा बराबर हस्तक्षेप गर्ने गरेको छ सरकारले. त्यो हस्तक्षेप गरिनु राम्रो हुँदैन, होइन? थ्रेसहोल्ड कायमै गर्नुपर्छ. संसारमा दुईटा चारवटा तपाईँको चाहिँ राम्रो पार्टीहरू चाहिँ सञ्चालित भयो भने त भइहाल्यो नि, अभिमत प्रकट गर्न पाइहाल्यो. त्यस्तै गरेर राजनैतिक दलहरूलाई यो टुक्राउने कहिले कहिले ऊ गर्ने जुन अधिक ऊ विधायकहरूले गरिरहेछ नि त्यो कामबाट पनि उहाँहरू ऊ गर्नुपर्छ, पछाडि हट्नुपर्छ. त्यस्तो कामहरू गर्नु भएन. तपाईँ संसारभरमा जुन यो राजनैतिक दल त जहाँ पनि छ नि संसारमा उनीहरू डिफेक्ट गर्दाखेरि के व्यवस्था छ त्यो आधारमा बनाइराखेको हो पहिलादेखि नै. अब त्यसलाई चाहिँ आफ्नो सुविधा अनुसार कहिले घटाइदिने कहिले बढाइदिने गर्यो भने त स्थायित्व भन्ने नै भएन नि. अर्को राजनैतिक दलहरूको संगठनात्मक अवस्थाहरू यही ऐन कानुनभित्रको घेराभित्र मात्रै हुने भयो. उहाँहरूले प्रयास गरेर तल जनतासम्म जाने संगठन गर्ने होइन त्यसलाई लोकतान्त्रिक अवस्थामा गर्ने पारदर्शी बनाउने त्यो कामहरू नै बन्द हुन्छ। खालि तिगडम लगाएर चाहिँ नि तपाईँ राजनैतिक दल सञ्चालन गर्ने दुईजना चारजना मान्छे बसेर चाहिँ राजनैतिक दलको झन्डा लिएर बसेर त्यसको राजनैतिक दललाई दिएको सुख सुविधाहरू दिएर त्यो हत्याउने यस्तो परम्परा चाहिँ त्यो युक्तिसङ्गत हुँदैन।
सुधार गर्दै जानुपर्छ।
केही कुराहरू छ सुधारै गर्ने हो ऐन कानूनलाई उहरूलाई सुधार गर्ने हो भने धेरै कुराहरू छ तर यसपालि अब यसलाई चाहिँ खाँटी राखेर
बिस्तारै
होला
सुधार हुँदै जान सक्दा
डिटर्मिनेसन सरकारले पनि अहिले आएर चाहिँ लास्टली देखाउनु हो त्यसको निमित्त हामी उहाँलाई धन्यवादै दिन्छौँ किनभने उहाँलाई गाह्रो थियो पहिला पनि उहाँकै पालामा यसरी स्थानीय निकायको निर्वाचन सरेर 15-16 वर्ष पछाडि परेको थियो अहिले त्योबाट चाहिँ उहाँ मुक्त हुने अवस्था आएको छ र जहाँसम्म यो यसको संगठनात्मक एउटा स्वरूप र एउटा एफिसियन्टली यो निर्वाचन ह्यान्डल गर्ने कुरा छ यदि निर्वाचन आयोगले जिम्मेदारी लियो भने त्यसमा हामीलाई
म लगभग अन्त्यमा सोध्न चाहन्छु यहाँलाई जस्तो यहाँ आफै स्वयं पनि नियोग जस्तो संस्था निर्वाचन पर्यवेक्षणको कार्यमा पनि निकै सक्रिय हुनुहुन्थ्यो योभन्दा अघिल्ला निर्वाचनका चरणहरूमा अब फेरि पनि मतदाता शिक्षा र पर्यवेक्षणको कुरा निर्वाचनको सन्दर्भमा आइ नै हाल्छ।
मतदाता शिक्षा तपाईँको अहिले पनि यो स्थानीय निकायको निर्वाचनमा यो अवधिमा अत्यन्त जरुरी छ। तपाईँको अर्को पर्यवेक्षण पनि स्थानीय निकायको पर्यवेक्षण भएन भने पोइन्ट आउट गरिदिने यहाँनिर फल्ट भयो है यहाँनिर चाहिँ गल्ती भयो है भन्ने कुराहरू कसले पोइन्ट आउट गरिदिने हेर्नुहोस् पहिला पनि चितवनमा त्यत्रो काण्ड भयो अहिले अहिले पनि अघि मैले भनिहालेँ यसमा चाहिँ सुरक्षाको हिसाबले बढी संवेदनशील छ स्थानीय निकाय किनभने स्थानीय समुदायहरू नै इन्भल्भ हुन्छ उहाँहरूले नै उम्मेदवार राख्ने उहाँहरूले नै शासन गर्ने उहाँहरूकै सरकार चलाउने हो नि त होइन त्यसमा उहाँहरूले चाहिँ चासो लिएन भने त त्यो त निष्क्रिय हुन्छ नि त्यो संस्था त्यसले गर्दा त्यो प्रचलन नै छ। इभन गाउँपालिका गाउँ पञ्चायत हुँदाखेरि पनि पञ्चायत व्यवस्थामा नि स्थानीय निकायको चुनाव असाध्यै गाह्रो छ सुरक्षाको हिसाबले त्यसले गर्दाखेरि यसको पर्यवेक्षण पनि हुनुपर्छ। म अन्तर्राष्ट्रिय पर्यवेक्षण यसमा चाहिन्छ भन्दिनँ तर
राष्ट्रिय स्तरबाट चाहिँ
राष्ट्रिय स्तरको चाहिँ पर्यवेक्षण समितिको चाहिँ सक्रिय योगदान यसमा हुनुपर्छ। पर्यवेक्षक पर्यवेक्षकहरूलाई पनि सबभन्दा ठुलो समस्या मैले देखेको अहिले त म अध्यक्ष छुइनँ त्यहाँ तपाईँको चाहिँ नि तर आर्थिक साधन र स्रोतको छ आर्थिक साधन र स्रोत जबसम्म विदेशीहरूबाट त्यहाँ चाहिँ पठाइन्छ नि तबसम्म त्यो पर्यवेक्षकले एउटा निष्पक्षतापूर्वक काम गर्नलाई कतिपय हदमा गर्ला पनि उहाँहरूको साधन स्रोतको तर भर्सक त्यसमा चाहिँ नपार्नु त्यस्तो स्थानीय निकायहरूले स्थानीय जनताले स्थानीय नागरिकले नै पर्यवेक्षणको लागि चाहिँ नै सक्रिय यो बनाउनु आवश्यक छ।
धेरै 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 धन्यवाद छ सूर्यप्रसाद श्रेष्ठजी आजको लागि समय यति नै रह्यो। अब यो निर्वाचनको माहौलमा बेला बेलामा हामी फेरि पनि यहाँलाई समय लिएर अन्तर्क्रिया गर्नेछौँ।
मेरो आफ्नो बुद्धि ज्ञान र अनुभवले जानेसम्म यो हामीले लिएर जाने होइन
हजुर
जनतालाई यहाँहरूलाई नै फ्याँक्ने हो।
हस् धन्यवाद छ। हस् धेरै धन्यवाद यहाँलाई। आदरणीय श्रोताहरू अन्तर्सम्वादको निर्धारित समय सकियो। हामी आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भ जोडेर पूर्व प्रमुख निर्वाचन आयुक्त एवं बेलायतका लागि पूर्व नेपाली राजदूत सूर्यप्रसाद श्रेष्ठसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी काशीरामलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।